नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। 31 वर्ष अघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 अन्तत सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। 2021 सालको नापिका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो पनि खुलेको छ। साथै सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अब अघि बढ़ने संकेत देखिएको छ। आयोगले काठमाडौँ नगर क्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी 2052 सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक दबावका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन। आजको अन्तर संवादमा हामी रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्मा भूषालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद।
मन्त्री परिषदको बैठकले 31 वर्षपछि यो रावल आयोगको प्रतिवेदन र अदालतको आदेशलाई पालना गर्ने निर्णय गरेको छ। यसलाई तपाईँ एउटा अभियन्ताका रूपबाट कसरी हेर्नुभयो यो विषयलाई?
एकदम स्वागत योग्य विषय छ। यो वास्तवमा सरकारको दायित्व हो, सरकारले गर्नुपर्ने थियो, हिजोका सरकारले गर्नुपर्ने थियो। आज यो 2060 सालमा हालेर 52 सालको प्रतिवेदन जसले चाहिँ के भनेदेखि काठमाडौँ उपत्यकाको चाहिँ काठमाडौँ नगरको लगभग 10% जमिन चाहिँ के भनेदेखि अतिक्रमण सार्वजनिक तथा सरकारी जमिनहरू अतिक्रमित भएको छ भन्ने कुराहरू जब सरकारले आफैले गठन गरेको उच्च स्तरीय आयोगबाट प्रतिवेदन आउँदा त्यसलाई चाहिँ के भनेदेखि तत्कालै कार्यान्वयन गर्नुपर्ने थियो, तर 8 वर्षसम्म त्यो कार्यान्वयनको अवस्थामा आएन। आफैले नै चाहिँ त्यसलाई चाहिँ के भने रोकेर राख्यो सरकारले, त्यसलाई सार्वजनिक पनि गरेन। अनि हामीले चाहिँ के भनेदेखि प्रोपब्लिकको तर्फबाट म समेत भएर यो सम्मानित अदालतमा चाहिँ के भनेदेखि मुद्दा लिएर गयौँ, रिट निवेदन लिएर गयौँ। र त्यो रिट निवेदन लिएर जानुभन्दा पहिले पनि सरकारका विभिन्न निकायहरूमा हामीले अनुरोध गऱ्यौँ, यो सरकारको प्रतिवेदन यो जनताको हितमा छ, राज्यको हितमा छ, यसलाई कार्यान्वयन गर्नु पर्यो भनेर। तर त्यहाँबाट कुनै पनि चाहिँ के भनेदेखि जवाफ पनि आएन, त्यसप्रति कुनै काम कारवाही अगाडि बढेन। त्यसपछि सम्मानित अदालतमा गयौँ र सम्मानित अदालतमा पनि लगभग चाहिँ के भनेदेखि 67 सालमा यसको फैसला भयो र आजसम्म पनि यसलाई कसैले चाहिँ हेरेको थिएन र यो सरकारले आएकै लगभग 2 महिनाभित्रमै चाहिँ के भनेदेखि यो जनहितको काम, यो काठमाडौँको चाहिँ के भनेदेखि भनौँ न यो के भनेदेखि फोक्सोको काम गर्ने खुला क्षेत्रहरू, यो स्वास्थ्यको लागि, व्यक्तित्व विकासको लागि, बालबालिकाको व्यक्तित्व विकासको लागि अत्यन्त जरुरी रहेको चाहिँ के भनेदेखि यो महत्त्वपूर्ण सार्वजनिक हितको कामलाई चाहिँ के भनेदेखि सरकारले कार्यान्वयनमा लगेको छ, त्यो अत्यन्त सराहनीय छ, स्वागत योग्य छ। र म एकदम हर्षित भएको छु आफूले चाहिँ के भनेदेखि 23 वर्ष अगाडि चाहिँ हालेको चाहिँ विषयमा चाहिँ आज आएको सरकारले वास्तवमा जनताको सरकार हो भन्ने अनुभूति दिएको छ।
यति लामो समयसम्म उक्त प्रतिवेदन कार्यान्वयन हुन नसक्नुमा के समस्या होला जस्तो यहाँले पाउनुभयो? लामो समयसम्म त यहाँले भनेअनुसार पनि प्रतिवेदनलाई थन्काइएको थियो, यसमा राजनीतिक प्रभाव थियो कि प्रशासनिक प्रभाव थियो कि के कारणले यो रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन जस्तो यहाँलाई लाग्यो?
यो वास्तवमा के भनेदेखि राजनीतिक र प्रशासनिक दुवै दबाव थियो होइन, र अधिकांश त चाहिँ के भनेदेखि यो आफ्नो दलीय चाहिँ के भनेदेखि आवरणमा रहेका व्यक्तिहरूले, प्रशासनिक चाहिँ के भनेदेखि अधिकारमा रहेका व्यक्तिहरूले, राजनीतिक अधिकारमा रहेका व्यक्तिहरूले अथवा त्यो राजनीतिलाई समर्थन गर्ने व्यक्तिहरूले चाहिँ के भनेदेखि त्यो अतिक्रमण गरेको, त्यसको चाहिँ के भनेदेखि त्यसलाई चाहिँ के भनेदेखि आफ्नो निजी बनाएको हुनाले यो राजनैतिक प्रशासनिक सबै दलीय आधारमा चाहिँ के भनेदेखि यो प्रतिवेदन लुकाएर राखिएको थियो।
त्यति बेला 35 वडामा 1,859 रोपनी भन्दा बढी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको अब त्यो प्रतिवेदनको तथ्याङ्कले देखाउँछ। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने त यो बढेको पनि हुन सक्छ, किनभने काठमाडौँमा शहरी क्षेत्रको विस्तार त्यसै गरी घरहरू बन्ने क्रम पनि तीव्र रूपमा अगाडि बढ़िरहेको स्थिति छ। फेरि यसलाई एक किसिमले भनियो भने यो कार्यान्वयन गर्दै गर्दा फेरि अध्ययन गर्नुपर्ने अवस्था विद्यमानता रहन्छ कि रहँदैन?
एकदमै रहन्छ। यसलाई चाहिँ के भने तत्कालै चाहिँ जुन 1859 रोपनी 14 आना 35 वडाहरूमा चाहिँ के भनेदेखि जुन अतिक्रमित भएको छ ती जग्गाहरूलाई अतिक्रमणबाट मुक्त गर्नु पर्यो र त्यसलाई सार्वजनिक सरकारी जग्गाको रूपमा चाहिँ ल्याउनु पर्यो। होइन, त्यो कानुनी व्यवस्था छ, संवैधानिक व्यवस्था छ, त्यहाँ कुनै बाधा अवरोध छैन, खालि चाहिँ के भनेदेखि इच्छाको कुरा हो, होइन, राजनीतिक इच्छाको कुरा हो जुन अहिले सरकारले देखाएको छ। है, त्यस कारणले एकातर्फ चाहिँ अब अध्ययन गर्ने भनेर यसलाई रोक्नु हुँदैन, यो तत्कालै चाहिँ कार्यान्वयनमा जानुपर्छ। अर्कोतर्फ चाहिँ के भनेदेखि अब काठमाडौँ चाहिँ के भनेदेखि बस्न लायक सहरको रूपमा नहुने भइसक्यो। एकातर्फ कङ्क्रिट भइरहेको छ, अर्कोतर्फ हाम्रा चाहिँ सार्वजनिक जग्गाहरू, पोखरीहरू, नदीहरू सबै चाहिँ के भनेदेखि मिचिएका छन्। यो रावल आयोगले 2050 दिएको प्रतिवेदन पछि पनि धेरै जग्गाहरू मिचिएका छन्। त्यसले गर्दाखेरि एउटा अर्को चाहिँ के भनेदेखि समिति बनाएर र फेरि त्यो समिति कस्तो भनेदेखि उच्च स्तरीय समिति अब ललितपुरमा भएको ललितपुरमा यस्तो पनि भएको छ, भक्तपुरमा पनि चाहिँ के भनेदेखि अतिक्रमित भएको छ र नेपालभरि नै भएको छ र यो जुन सर्वोच्च अदालतको फैसला छ त्यसले पनि त्यो कुरालाई इङ्कित गरेको छ। अब के भनेदेखि सम्पूर्ण नेपाल अधिराज्यभरि त्यति बेला 60 बनेको थियो भनेदेखि नेपाल राज्यभरि चाहिँ के भनेदेखि यो अतिक्रमणको चाप बढ्दो छ र यो चाहिँ के भनेदेखि अहिले यसलाई कार्यान्वयनमा जुन लाने निर्णय गरेको छ त्यो अनुसार कार्यान्वयन गरिहाल्ने, अतिक्रमण मुक्त गर्ने र अर्को चाहिँ के भने उच्च स्तरीय आयोग बनाएर यी काठमाडौँ उपत्यका लगायत चाहिँ के भनेदेखि सम्पूर्ण राज्यमै अतिक्रमण जुन गरिएको छ त्यसलाई चाहिँ हटाउनुपर्छ।
अब यो झण्डै 30-31 वर्षको अवधिमा अतिक्रमी जग्गाहरू तह तह किताकाट भइसकेको अवस्था पनि छ। तत्कालीन समयमा जसले कब्जा गरे, भोग चलन गरे, आफ्नो नाममा सार्वजनिक जग्गालाई ल्याए, ती व्यक्तिहरूले उक्त जग्गाहरू बिक्री वितरण गरेर अन्य व्यक्तिको हातमा समेत पुगिसकेको अवस्था रहन्छ। यस हिसाबले न्यायको दृष्टिबाट हेर्दा जसरी तेस्रो, चौथो, पाँचौं पक्षसम्म त्यसरी जग्गाको तह तह किताकाट भइरहेको अवस्था पनि हुन सक्छ। यसमा सरकार कति संवेदनशील भएर अगाडि बढ्नुपर्छ, किनभने हामीले विभिन्न अड्डा अदालतमा पनि वास्तविक त्यो जसले कृत्य गर्यो, ठगी गर्यो त्यस्ता व्यक्तिहरू भन्दा पनि जसको हातमा जग्गा छ उनीहरू पर्ने गरेका र उनीहरू समस्यामा पर्ने गरेका अवस्थालाई पनि न्याय लिइरहेको अवस्था छ। यसलाई कसरी हेर्न सकिन्छ?
यस्तो हेर्नुहोस्, यो के भनेदेखि दूषित दर्ता होइन, जसले गरे पनि जसले अहिले जुन तह तहमा गएर बिक्री हुँदै गएको छ भनेदेखि त्यसको स्रोत मुहान त दूषित छ नि त, होइन, त्यो दूषित मुहानबाट भएको दर्ता चाहिँ दूषित नै हुन्छ। त्यस कारणले कसैले निजी दर्ता गरेको छ भने मालपोत ऐन 2034 दफा 24 त्यो चाहिँ के भनेदेखि प्रष्ट रूपमा कानुनी व्यवस्था 34 गरिएको थियो। हेर्नुहोस् कति चाहिँ भिजनरी थिए हाम्रा त्यति बेलाका कानुन निर्माताहरू, होइन, र त्यो भिजनले चाहिँ के भनेदेखि अधिकार प्राप्त अधिकारीलाई, होइन, नापीलाई, मालपोतलाई यो चाहिँ के भनेदेखि अधिकार दिएको थियो। स्थानीय प्रशासन ऐन अन्तर्गत सिडिओलाई यो अधिकार दिएको थियो। त्यस कारणले चाहिँ के भनेदेखि त्यो दूषित दर्ता दूषित नै हुन्छ। अब त्यो जसले दूषित सुरुमा दूषित दर्ता गरायो त्यसको जिम्मेदारी र त्यसपछि आउनेहरूको जिम्मेदारी, होइन, त्यसमा तल माथि हुँदैन, त्यो आफ्नो, किनभने आफ्नो अधिकारलाई चाहिँ के भने कानुन रूपमा प्रयोग गर्न पाइन्छ, गैर कानुन रूपमा प्रयोग गर्न पाइँदैन। त्यस कारणले यो गैर कानुनी नै हो, जति तहमा गए पनि त्यो गैर कानुनी हो। तर जसले सबभन्दा सुरुमा चाहिँ यसलाई चाहिँ के भनेदेखि सरकारी सार्वजनिक जग्गालाई निजी बनाएर त्यो के प्रक्रियालाई सहजीकरण गर्ने त्यति बेलाका अधिकारीहरू, त्यो व्यक्ति, होइन, सबैलाई चाहिँ के भनेदेखि तिनलाई चाहिँ के भनेदेखि कारवाहीको दायरामा ल्याउनुपर्छ, तिनलाई अझ बढी कारवाही गरेर त्यसबाट जसले किन्यो नि त्यसलाई त्यसको क्षतिपूर्ति दिलाउनुपर्छ। होइन, हुन त त्यो गैर कानुनी हो, किनभने दूषित दर्ता कहिले पनि सदर हुँदैन, यो सर्वमान्य सिद्धान्त हो। तर चाहिँ के भनेदेखि जसले चाहिँ त्यो चाहिँ के भनेदेखि सुरुमा चाहिँ त्यसलाई दूषित दर्ता गरेको छ, त्यसलाई दर्ता गर्न सहयोग गरेको छ, सरकारी कर्मचारी जुन छन् तिनीहरूको चाहिँ के भनेदेखि सम्पत्तिबाट भराउनुपर्छ।
सर्वोच्च अदालतले रावल आयोगको प्रतिवेदनका आधारमा काठमाडौँको मात्र होइन देशैभरका सरकारी र सार्वजनिक जग्गाको अतिक्रमण पनि छानबिन गर्न निर्देशनात्मक आदेश दिएको थियो। अब काठमाडौँबाट शुरू हुन लागेको यो कदमलाई देशव्यापी बनाउन अब कस्तो रणनीति सरकारले अख्तियार गर्नुपर्छ, जबकि यसबीचमा अतिक्रमित जग्गाहरू मिचिएका भूभागहरू खाली गराउँदाखेरि केही विवादहरू पनि आएका छन्। मानिसहरूको अथवा त्यहाँ बस्ने वासीहरूको बासको अधिकारका कुराहरू पनि उठेका छन्, व्यवस्थापनका कुराहरू पनि पछिल्लो समय उठेका छन्, संवेदनशीलताका केही विषयहरू पनि जोडिएका छन् भने मानव अधिकारको विषयलाई पनि जोडिएको छ यो सार्वजनिक जग्गाहरू खाली गराउने क्रममा। भनेपछि अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ? देशभर जति अतिक्रमित जग्गाहरू हडपिएको छ, मिचिएको छ, कानून भन्दा बाहिर गएर भोगचलन गरिएको छ, यो विषयमा
हेर्नुहोस्, जसमा कानुन चाहिँ के भनेदेखि स्पष्ट छ, मालपोत 2034 दफा 24 होइन त्यस्ता जग्गाहरूको लगत कट्टा गरेर सार्वजनिक कायम गर्नुपर्छ भने कानुन दायित्व नेपाल सरकारलाई दिएको छ। होइन, यसबाट तल माथि गर्न मिल्दैन, यो कानुनी चाहिँ के भनेदेखि व्यवस्था हो। र जहाँसम्म रह्यो चाहिँ के भनेदेखि अब रणनीतिक रूपमा कसरी जानुपर्छ, हो यो चाहिँ सबै राजनीतिक दलहरूको चाहिँ के भनेदेखि उहाँहरूको यो आफ्नो भोट ब्याङ्क होइन निर्वाचनमा चाहिँ के भनेदेखि आफ्ना आफूलाई मत दिने होइन उनीहरूको गरिबीको कारणले उनीहरूलाई ल्याएर चाहिँ मैले तिमीलाई चाहिँ के भनेदेखि सहयोग गरेँ भन्ने मान्यताका लागि चाहिँ के भनेदेखि गरिएको हो। हो, जसलाई चाहिँ के भनेदेखि नेपालभरिमा कहीँ आवासको व्यवस्था छैन त्यसलाई सरकारले अहिलेकै मैले भन्नुहोस् न अहिले भर्खर जुन नदी क्षेत्रको अतिक्रमण भएछ त्यो पनि मेरै मुद्दा हो। 2052 सालदेखि नै मैले बागमती, विष्णुमती, मनहरा होइन हनुमन्ते लगायत सम्पूर्ण नदी क्षेत्रको चाहिँ के भन्दै अतिक्रमण हटाउनुपर्छ भनेर चाहिँ के भन्दै फैसला गरेको, सर्वोच्च अदालतले 2067 सालमै परमादेश जारी गरेको, अन्तरिम आदेश जारी गरेको, तर त्यो पनि भएन र अहिले चाहिँ के भन्दै सरकारले बाध्य भएर त्यो गर्नु पर्यो। हो, दुःखद छ, केही चाहिँ के भनेदेखि जनताहरू जसको केही छैन ती राजनैतिक दलहरूको आश्वासनमा आएर सरकारी सार्वजनिक जग्गाहरू अतिक्रमण गरे। अब जो भन्नुहोस् न जो संरक्षक हो उही नै भक्षक भएपछि के लाग्छ होइन, जसलाई चाहिँ के भनेदेखि संरक्षण गर्नु भनेर कानुनले चाहिँ अधिकार दिएको छ, दायित्व सुम्पिएको छ, संविधानले दायित्व सुम्पिएको छ, उनैले नै यसलाई चाहिँ के भनेदेखि आफ्नो निज स्वार्थ पूर्ति गर्ने नाममा चाहिँ के भनेदेखि यो भएको छ। त्यस कारणले अब अहिलेको वर्तमान सरकार जनमुखी सरकार छ, त्यसले चाहिँ त्यहाँ अतिक्रमण गरेर बस्नेहरूमध्ये अथवा तिनीहरूलाई अतिक्रमण गर्नु गरेको भन्नुभन्दा पनि राजनीतिक दलहरूले लगाएर बसाइएको हो, यो रणनीतिक रूपमा बसाइएको हो, त्यस कारणले उहाँहरूलाई चाहिँ के भनेदेखि उहाँहरूको आवासको अधिकारलाई संविधानद्वारा प्रत्याभूत आवासको अधिकारलाई सम्मान गर्दै उहाँहरूलाई चाहिँ के भनेदेखि सरकारले तोकेको ठाउँमा व्यवस्थापन गर्नुपर्छ, सरकारले चाहिँ के भनेदेखि सार्वजनिक रूपमा नै उनीहरूलाई चाहिँ के भनेदेखि आवासहरू बनाइदिएर दिनु पनि पर्छ, जससँग केही पनि छैन, जसको कोही पनि छैन, त्यसको सब नै सरकार हो, त्यसको लागि नै सरकार हो। र अर्को कुरा चाहिँ के भनेदेखि यो आजको अहिलेको हाम्रो अधिकार मात्रै होइन, भोलिका आउने पुस्ताहरूको होइन अन्तर चाहिँ पुस्ता अधिकार होइन, अब भोलिका पुस्ताले के भन्ने, यो सहरलाई चाहिँ के भनेदेखि कङ्क्रिटको सहर भन्ने, यो देशलाई कङ्क्रिटको सहर भन्ने अथवा अधिकृतहरूको सहर भन्ने त्यो पहिचानलाई पनि जोगाउनको लागि पनि चाहिँ के भनेदेखि रणनीतिक रूपमा जो वास्तविक सुकुम्बासी छ उनीहरूलाई चाहिँ के भनेदेखि ऐलानी जग्गाहरू दिएर व्यवस्थित बसोबासको गर्नुपर्छ, त्यहाँ विद्युत होइन स्कुलहरूको व्यवस्था गर्नुपर्छ, खानेपानीको व्यवस्था गर्नुपर्छ, त्यो काम सरकारको दायित्व। सरकार के भनेदेखि संरक्षक हो, जनताको संरक्षक हो, होइन? त्यसले गर्दाखेरि त्यो गर्दै तर जसले अतिक्रमण गरेको छ त्यसमा चाहिँ निर्मम तरिकाले चाहिँ के भनेदेखि अहिले जसरी सरकारले गरिरहेको छ त्यसलाई चाहिँ हटाउनुपर्छ। यो अर्को नयाँ आयोग गठन गरेर व्यापक रूपमा चाहिँ देशभरिकै अतिक्रमणलाई चाहिँ के भनेदेखि हटाउनु अत्यन्त आवश्यक छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्संवादमा हामीले रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाश मणि शर्मा भूषालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब नेपालमा ललिता निवास काण्डदेखि रावल आयोगसम्म आइपुग्दा शक्तिशाली व्यक्तिहरू नै जग्गा सुरक्षित राख्न बाधक देखिएका छन् र जग्गाको अतिक्रमण र कब्जामा पनि शक्तिशाली राजनीतिक व्यक्तिहरूकै भूमिका पनि देखिँदै आएको छ। सरकारी जग्गाको अभिलेखलाई अब डिजिटलाइज गर्दै वैज्ञानिक बनाउन सक्यो भने त त्यसले अब थप प्रभावकारिता हासिल गर्छ होला सार्वजनिक जग्गा संरक्षणको सवालमा। तर मैले यहाँ सोध्न खोजेको प्रश्न, शक्तिको आडमा शक्तिको पहुँचमा यसरी सार्वजनिक जग्गा अतिक्रमण हुँदै आएको छ, यो विषयलाई कसरी निरुत्साहित गर्न सकिएला? यही यो रावल आयोगले सिफारिश गरेका व्यक्तिहरूको नाम हेर्ने हो भने नि केही शक्तिशाली व्यक्तिहरू नै देखिनुहुन्छ। पूर्व मन्त्रीसम्मका व्यक्तिहरूको संलग्नता पनि रहेको छ भनेर प्रतिवेदनमा भनिएका विषयहरू पनि अहिले सार्वजनिक चर्चाका विषयका रूपमा रहेका छन्। यसलाई कसरी हेर्न सकिएला?
यस्तो छ, यो त्यही त के भने जो रक्षक उही भक्षक, होइन? जनताको अभिभावकको रूपमा सरकार, सरकारको संयन्त्रमा रहेका चाहिँ प्रशासनिक पदाधिकारीहरू, उहाँहरूले नै सार्वजनिक हितमा चाहिँ काम गर्नुपर्ने, जनताको हितमा काम गर्नुपर्ने र आफै नै अतिक्रमणकारी बन्दाखेरि चाहिँ के भनेदेखि यो देशको सरकार चाहिँ के भनेदेखि प्राइभेट कम्पनीको रूपमा चलेको थियो। हेर्नुहोस्, कुनै सरकार, साँच्चैकै सरकार, संवैधानिक सरकार अथवा कानुनी सरकार अहिलेसम्म भएको अनुमति जनताले पाउन सकेनन्। यो परिवर्तनले चाहिँ के भनेदेखि त्यो जनतालाई त्यो महसुस हुन दिएन र आज चाहिँ के भनेदेखि नयाँ पुस्ताको सरकार चाहिँ के भनेदेखि आएको छ, जेएनजी आन्दोलनबाट आएको सरकार आएको छ र उसले चाहिँ यो देखाएको छ। त्यस कारणले अब निर्ममतापूर्वक सरकारले काम गरेको किन देखिन्छ भने प्रशासनमा रहेकाहरूले अलिकता आफूलाई फाइदा हुने काममा मलाई चाहिँ यस्तो चाहिँ फाइदा दिनु पर्यो भन्दाखेरि सरकारको चाहिँ के भनेदेखि अहिले खास गरेर प्रधानमन्त्रीको चाहिँ के भनेदेखि एकदम निर्दयी रूपमा चाहिँ उपस्थित हुनुभएको छ। हुनुपर्छ, किनभने सरकार कुनै एउटा व्यक्ति अथवा चाहिँ कोही अधिकारमा रहेका व्यक्तिहरूको चाहिँ के भनेदेखि संरक्षक होइन, सम्पूर्ण आम निरीह जनता जसले उसलाई चाहिँ के भनेदेखि मतदान दिएर यो अवस्थामा पुर्यायो त्यसको संरक्षक हो नि त। त्यो संरक्षकीय दायित्व को प्रिन्सिपलले हेर्दाखेरि चाहिँ के भनेदेखि त्यो सरकार सबैको हो भन्ने चाहिँ के भनेदेखि अनुमति जबसम्म दिन सक्दैन अनि जनताहरू चाहिँ के भने निराश हुन्छन्। हेर्नुहोस्, आज देश छोडेर देशबाट बाहिर गएर 50-50 डिग्रीमा चाहिँ के भनेदेखि काम गर्न बाध्य भएको किन त, सरकार हाम्रो हो भन्ने चाहिँ के भनेदेखि महसुस भएन, अनुभूति भएन। अहिले देशका मात्रै होइन बाहिरका चाहिँ जनताहरू पनि चाहिँ खुसी भएका छन् कि यो सरकारले गर्छ। मलाई लाग्छ यो सरकारले गर्छ, तर अब के हुन्छ भनेदेखि पावर करप्स एन्ड एब्सोल्युट पावर करप्स एब्सोल्युटली भन्छ, होइन? पावर पाएपछि करप्सनतिर जाँदो रहेछ यो सिद्धान्त हो र अझ एब्सोल्युट पावर पायो भने झन् करप्ट हुन्छ। तर अहिलेको सरकारले हामी जनताको लागि आएको, कुर्सीको लागि आएको होइन भन्छ, हुन त हिजोका सरकारले पनि त्यही भन्थे। तर मलाई लाग्छ अहिलेको यो जेएनजी आन्दोलनमा रगत 62-63 जना 72 जना नागरिकले चाहिँ के भनेदेखि रगत बगाएर आएको सरकारले त्यो चाहिँ के भनेदेखि पाप गर्दैन भन्ने हामी चाहिँ के भनेदेखि जनताले, आम जनताले अनुभूति गरेको, मैले पनि महसुस गरेको छु। र हेर्नुहोस् न, आज 67 सालमा भएको फैसला त्यही कति 26 वर्षसम्म फैसला पनि कारण हुँदैन। हेर्नुहोस् त, अब यस्तो छ अनि अवस्था। त्यस्तै गर्दाखेरि चाहिँ के भनेदेखि यसमा निर्ममतापूर्वक जानुपर्छ र यो चाहिँ के भनेदेखि दण्डहीनता भइरह्यो। हिजोको अवस्था पनि कस्तो भनेदेखि दण्डहीनता भएको कारणले मनोबल बढेको हो, होइन? त्यस कारणले सरकार निर्मम हुनुपर्छ, सरकारले संविधान र कानुनको कार्यान्वयन निर्ममतापूर्वक गर्नुपर्छ अनि यो चाहिँ के भनेदेखि मनोबल घट्छ र एउटा सामूहिकताको, सार्वजनिक हितको चाहिँ के भनेदेखि भावना जागृत हुन्छ, सरकार नै आफै चाहिँ के भनेदेखि रक्षक नै भक्षक भएपछि के भन्छ अरूलाई पनि के भनेदेखि मनोबल बढ्छ र उसले चाहिँ के भनेदेखि प्रशासनिक अधिकारीहरू जुन सत्तामा छन् तिनीहरूले चाहिँ के भनेदेखि मनोबल वृद्धि गरेर चाहिँ के भनेदेखि यस्ता कामहरू गर्छन्। त्यस कारणले सरकारले दण्ड र चाहिँ के भनेदेखि पुरस्कार दुवैको, जसले राम्रो गर्छ उसलाई पुरस्कार दिने, जसले चाहिँ नराम्रो गर्छ त्यसलाई दण्ड दिने गर्यो भनेदेखि मन लाग्छ प्रशासनिक अधिकार प्राप्त अधिकारीहरू पनि निरुत्साहित हुन्छन्। अहिले सरकारले तलबहरू पनि बढाएको छ, सरकारले चाहिँ के भनेदेखि हरेक किसिमले चाहिँ के भनेदेखि कानुनको शासनलाई स्थापित गर्न र कर्मचारीलाई पनि प्रोत्साहन गरेको छ। सबभन्दा हेर्नुहोस् न, एकदम भनेदेखि क्याम्प विद्यालयमा पढ्ने महाविद्यालयमा पढ्ने विद्यार्थीहरूले राजनीति गर्ने, तिनीहरूलाई चाहिँ राजनीतिक दलहरूले चाहिँ के भनेदेखि भातृ सङ्गठन बनाएर खटाउने होइन, अनि राज्य सत्ता कब्जा गर्ने, कर्मचारी तन्त्रमा पनि चाहिँ के भनेदेखि त्यस्तै कर्मचारीहरूलाई चाहिँ के भनेदेखि दलसँग आबद्ध गराउने, यो त मजाक भइरहेको थियो। जो जस्तै गर्दाखेरि नै अब तिनी राजनीतिक दलसँग आबद्ध छन् अनि उनीहरूमाथि कारवाही हुँदैन, उनीहरू सचिव छन् तर कुन दलका हुन्, सचिव हुन्, नेपाल सरकारको सचिव हुन् कि कुन दलका सरकार हुन्, सचिव हुन् होइन, कुन दलका सहसचिव हुन्। अब यस्तो किसिमको अवस्था रहेको हुनाले नै यो परिवर्तन भएको छ। त्यस कारणले मेरो विचारमा म त चाहिँ यो 60 सालको चाहिँ फैसला मुद्दा आज चाहिँ के भनेदेखि लगभग चाहिँ के 23 वर्षपछि फैसला भएर आजको सरकारले चाहिँ कारण अझ यस्ता थुप्रै मुद्दाहरू सार्वजनिक सरकारका मुद्दाहरू छन्। हेर्नुहोस् अहिले काठमाडौँको उपत्यकाको भूमिगत जल स्रोतको दोहन यस किसिमले भइरहेको छ, भोलि काठमाडौँ भासिने अवस्थामा आउँछ।
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हवस्, धन्यवाद बाबुरामजी मलाई मौका दिनुभयो भन्ने।
आजको अन्तर्संवादमा हामीले रावल आयोगको प्रतिवेदनबारे केन्द्रित भएर वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा भूषालसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।